यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदै कोशी प्रदेश लगानी सम्मेलन विराटनगरमा शुरू। लगानीका लागि सबै आधार तयार भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सिन्धुलीको सुनकोशी नाङ्गे डाँडा वृहत पम्पिङ खानेपानी आयोजनाको उद्घाटन। करिब 38 करोड़ रूपियाँको लागतमा सम्पन्न आयोजनाबाट 2500 घरधुरी लाभान्वित। र अमेरिका र युक्रेन बीच प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 को प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारको आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो 3 बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ। मोरङको विराटनगरमा आजदेखि शुरू भएको कोशी प्रदेश लगानी सम्मेलन 2025 को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सड़क यातायात तथा पूर्वाधारका सबै आधार तयार भएकाले कुनै दुविधा नराखी लगानी गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले ऐन कानून तथा नियमका हिसाबले पनि लगानी गर्न कुनै बाधा व्यवधान तथा अप्ठ्यारा नभएको बताउनुभयो।
यो लगानी सम्मेलन सार्थक उपलब्धि प्राप्त गर्नेछ। नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ, लगानी गर्नुहोस् भन्नका निम्ति एउटा कुरा, यहाँ लगानीकर्ता सरकार र श्रमिकहरूका बीचमा कुनै खटपट मनमुटाव तनाव छैन। आईएलओले तय गरेका सिद्धान्तहरू नेपालमा प्रभावकारी ढंगले कार्यान्वयन गरिएको छ र आईएलओले समेत नेपालको प्रभावकारी र सफल कार्यान्वयनको प्रशंसा गरे। यी पक्षमा नेपाल बहुतै क्लियर छ। म लगानीकर्ता साथीहरूलाई के भन्न चाहन्छु भने शान्ति सुव्यवस्था ल एन्ड अर्डरको स्थिति नेपालमा ठिक छ, एउटा ढुक्कको वातावरण छ, त्यसो भएर अनुकूल वातावरण छ यस हिसाबले पनि, र साथीहरूले ढुक्कले लगानी गर्न सक्नुहुन्छ।
प्रधानमन्त्री ओलीले भारतबाट सामान ढुवानी गर्नका लागि जलमार्ग प्रयोग गर्ने गरी सरकारले काम अघि बढ़ाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकको समृद्धिको यात्रालाई स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्दै अघि बढ़िरहने पनि बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो। 2 दिने लगानी सम्मेलनमा 71 परियोजनाहरू शोकेसिङ गरिएको र जसको कुल अनुमानित लागत 1,73,49 करोड़ अनुमान गरिएको छ। सम्मेलनमा नेपाल, भारत, चीन, रूस, अमेरिका, दक्षिण कोरिया लगायत पश्चिमी मुलुकका लगानीकर्ताहरूको सहभागिता रहेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर 5 र 6 निर्माण सम्पन्न नाङ्गे डाँडा वृहत पम्पिङ खानेपानी आयोजनाबाट 2,535 घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। 37,94,90,000 रूपियाँको लागतमा निर्माण भएको आयोजनाबाट प्रत्येक परिवारमा शुद्ध र सुरक्षित खानेपानी पुर्याउने लक्ष्य लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले जानकारी दिनुभयो। आयोजनाको आज उद्घाटन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभई अब व्यावहारिक हक बन्ने बताउनुभयो। उहाँले सरकारको उच्च प्राथमिकतामा रहेको स्वच्छ खानेपानी स्वस्थ जीवन अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि शहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदूर वर्गलाई एकताबद्ध भएर सही उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गर्नुभएको छ। 136 अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जीफन्डद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रगत पसिना बगाएर ल्याएकाले लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने बताउनुभयो। 136 अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे 1 तारीकका दिन यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदूरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाव दिने उद्देश्यले यो दिवस मनाउँदै आएका छन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
नेपालगंजको सड़कमा लामो जुलुस थियो। जुलुसका सबैले श्रमिकका हक अधिकारका बारेमा नारा जुलुस लगाइरहेका थिए। राजनीतिक दलका भातृ संगठनहरू तथा अन्य सरकारी गैर सरकारी निकायहरूका प्रतिनिधिहरूले खुब नारा घन्काइरहेका थिए, तर त्यो छेउमै श्रमिकहरू दैनिकी जस्तै कामको खोजीमा उभिरहेका थिए। दिनभर काम गरेर मात्र बेलुका उनीहरूलाई खाना खाने गुजारा हुने गरेको छ।
गरिब है तो क्या तुम कार में घूम सकते हो, हम लोग का औकात रही रही कार में घूम, कि हम लोग इंसानी नहीं है, चोरी करो तो बुरा, काम करो तो बुरा, तब क्या करके खाए, कोई न नौकरी न।
मजदूरहरू भन्छन् काम नगरेको हातमा पैसा हुँदैन, पैसा नभए भोकै बस्नुपर्छ, भन्न त मालिकले भन्नुभएको हो आज तेरो विदा हो भनेर, तर मलाई आज विदा हुँदा बेलुका मेरा छोरा छोरी भोक भोकै बस्छन् भनेर काम गरेको हुँ।
अब एक गरिब आदमी कहाँ से मरा जाता, घर से निकलते है काम करने, यहाँ आते हैं 4 बजे 3 बुढ़िया 5 बुढ़िया मसाला बनवा देते है, रात वैसे हो जाता है, कितना देते है, 800 के जगह पे 400 रुपया देते है, और बोलो तो मार खाओ दे।
मजदूर दिवस के दिन नेपालगंजमा मजदूरी गर्न आएकी बर्दिया की अस्मिता थारूले भनिन्, ठेकेदारले पैसा नदिने गरेकोले समस्या भइरहेको छ।
कहिले पाइन्छ कहिले पाइन्न, यस्तोमा ठेकदारीमा गयो भने पैसा दिन्नन्, त्यही भएर यस्तोमा आउनुपर्छ। कसैले डुक दिन्छन् लगे भने गाली गर्छन्, त्यही गाली खाएर काम गर्नुपर्छ।
नेपालगंज उपमहानगरपालिकाले मजदूरहरूको व्यवस्थापनका लागि योजना बनाएको बताएको छ। नगरका उपप्रमुख कमरुद्दिन राईले भन्नुभयो,
मजदूरहरूले शुभकामना दिन चाहन्छु, उहाँहरूको लागि हामी पहिलादेखि पनि आउने दिनमा उहाँहरूको लागि पानीको व्यवस्था पनि त्यही रामलीला मैदानमै गर्ने तयारीमा
छ। श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधार समेत रहेकोले श्रमजीवी वर्गको हकित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने निश्चित छ। युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सिप र ऊर्जा देश विकासमा लगाउन सके देश समृद्ध बन्ने थियो। आलम खान, रेडियो नेपाल, बाँके।
स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गरेर अबदेखि सुविधा लिन सक्ने भएका छन्। मन्त्री परिषदले आफू रहेकै स्थानमा प्रथम बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गरेपछि यो सुविधा लिन सकिने भएको हो। यसले रेफर लिनका लागि बीमा गराएको स्थानमा पुग्नुपर्ने झन्झट कम हुने भएको छ। स्वास्थ्य बीमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए। यसै गरी मन्त्री परिषदबाट पारित प्रस्ताव अनुसार स्वास्थ्य बीमाको सेवा लिनका लागि 3 महिना पर्खनु पर्नेमा अब 1 महिनाभित्रै सेवा लिन सकिने भएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेको सिप र पुँजी स्वदेशमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ। नेपाली कंग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित अन्तर्क्रियामा उहाँले प्रवासी नेपालीको चाहना अनुसारको वातावरण राज्यको सबै निकायमा बनाई सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताउनुभयो। उहाँले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौं भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह पनि गर्नुभयो। पार्टी उपसभापति धनराज गुरूङले गैर आवासीय नेपालीलाई परेको समस्या समाधान गर्ने गरी नेपालमा सहज रूपमा काम गर्न सक्ने गरी लगानी मैत्री वातावरण सृजना गर्न आग्रह गर्नुभयो। अन्तर्क्रियामा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री विमलेन्द्र निधि लगायतले श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुने गरी पार्टीले सरकार र संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। सभामुख देवराज घिमिरेले पारदर्शी, उत्तरदायी र कानूनी शासनको निर्माणमा लेखापढ़ी व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। नेपाल लेखापढ़ी कानून व्यवसायी एसोसिएशनको 9 महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले बुझिने भाषामा कानूनको व्याख्या गरी कामकाजमा सहजीकरण गर्ने कानून व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँच बेल चौतारा स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा डायलसिस सेवाको आज शुभारम्भ गर्नुभएको छ। उपचार केन्द्रमा सातवटा उपकरण जडान गरिएको छ। यसअघि तीन उपकरणबाट परीक्षण समेत सफल भएको छ। त्यस अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकम मध्ये 25% रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका र त्यस आसपास क्षेत्रमा रहेका मृगौलाका बिरामीलाई अब डायलासिसका लागि चितवन, पोखरा र काठमाण्डुसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। चितवनको भरतपुर महानगरपालिकामा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय मानसिक सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भरतपुरमा मानसिक स्वास्थ्य समस्याको उपचारका लागि अस्पताल निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सीमित स्रोत र साधनको भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। अमेरिका, नर्वे, भारत लगायतका देशबाट प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा 60 भन्दा बढ़ी कार्यपत्र प्रस्तुति र 100 भन्दा बढ़ी वक्ताले मानसिक स्वास्थ्यका बारेमा चर्चा गर्ने जनाइएको छ। पछिल्लो समय परम्परागत रूपमा जातीय परम्परा र कला संस्कृति झल्काउने पुरातात्विक वस्तु संरक्षण गर्न संग्रहालय बनाउने गरिएको छ, तर आन्तरिक तथा बाह्य पर्यटक पुग्न नसक्दा संग्रहालय ओझेलमा पर्दै गएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको 24 गाउँपालिका वडा नम्बर 2 मोडेबास स्थित डाँडा गाउँमा मगर जातिको संग्रहालय निर्माण गरिएको छ। पर्याप्त प्रचार प्रसार र सड़क पहुँच नभएका कारण संग्रहालय ओझेलमा परेको छ। संग्रहालयमा करिब 100 भन्दा बढी पुराना सामान संग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन्। संग्रहालयमा मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको संग्रहालयका संरक्षक तथा गाउँपालिका उपाध्यक्ष टंकमाया पाङमी मगरले बताउनुभयो।
अब आर्थिक अभावको कारणले गर्दाखेरि हामीले यसलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ। यसको लागि सङ्घ प्रदेशमा हामीले पहल कदमी गरिरहेछौँ र स्थानीय सरकारबाटै पनि अब केही रकम हामी छुट्याउँ भनेर लागिरहेछौँ।
संग्रहालय निर्माणका लागि 4 वर्ष पहिले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको 10 लाख रुपियाँबाट शुरूआत गरिएको थियो। धनकुटामै सबैभन्दा बढी मगर जातिको बसोबास रहेको मुडेबासमा मगर समुदायको वेशभूषा, भाँडाकुँडा, बाजा, पुराना हात हतियार, काठका सामग्री लगायत लोपोन्मुख अवस्थाका वस्तु संग्रह गरिएका छन्। संग्रहालयमा मगर समुदायको जन्मदेखि मृत्यु संस्कार समेटिने सामग्री रहेका छन्। मगर समुदायलाई मात्र नभई समग्र पर्यटनलाई जोडेर प्रचार गर्न सके पर्यटकको चाप बढ्ने स्थानीय एके कुमारी रुचालले बताउनुभयो।
आर्थिक रूपान्तरण, सामाजिक रूपान्तरणको पाटो राम्रो भयो भने चाहिँ हामीले अनेकौं शैक्षिक रूपान्तरणको पाटो, आर्थिक रूपान्तरणको पाटो र सामाजिक रूपान्तरणको पाटोमा यसले लान्छ र यो 24 एउटा चिनारी पनि हुन सक्छ।
त्यसो त संग्रहालयका लागि आवश्यक र सुविधा सम्पन्न भवन चाहिने हुन्छ, तर भवन काम चलाउ अवस्थाको मात्र रहेको छ। संग्रहालयको प्रचार सहित हुर्रा नाच प्रवर्धनका लागि समेत स्थानीयले गतिविधि गर्दै आएका छन्, तर पनि संग्रहालय अवलोकनका लागि भने कमै मात्रामा मानिस पुग्ने गरेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
जिल्ला नापी कार्यालय महोत्तरीले बर्दिवास नगरपालिका वडा नम्बर 2 र 5 92 परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ। बर्दिवास 5 68 र बर्दिवास 2 24 परिवारलाई लाल पूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिनुभयो। 5 दशकदेखि भोग चलन गर्दै आएकाको जग्गा नाप जाँच गरी जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको नापी कार्यालय महोत्तरीले जनाएको छ। अमेरिका र युक्रेन बीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ। 3 वर्ष अघि रूसले युक्रेनमा गरेको आक्रमणपछि अमेरिकी हतियार आपूर्तिको बदलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको खनिज सम्पत्तिको अधिकारको माग राख्नु भएको हो। युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न किब र वाशिङटनले महिनौदेखि वार्ता गरिरहेका थिए। ट्रम्पले 5 खर्ब डलर बराबरको खनिज सम्पत्ति खोज्नु भएको हो। यो युद्धदेखि युक्रेनलाई अमेरिकाले योगदान गरेको रकमको 4 गुणा बराबर हो। खनिज सम्झौतापछि पनि ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन अस्वीकार गर्दै नेटो सदस्य हुने युक्रेनको आकांक्षालाई अस्वीकार गर्नुभएको छ। युक्रेनले विश्वको खनिज स्रोतको लगभग 5% भाग ओगटेको छ। भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्ने भएको छ। अर्को जनगणनाले विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको देशका लागि व्यापक सामाजिक, आर्थिक र राजनैतिक प्रभाव पार्ने सम्भावना रहेको छ। दशकमा एकपटक हुने जनसंख्या सर्वेक्षण शुरूमा सन् 2021 हुने थियो, तर मुख्यतया कोविड 19 महामारी र प्रबन्धात्मक अवरोधका कारण ढिलाइ भएको बताइएको छ। सूचना मन्त्री अश्विनी वैष्णवले जनगणनामा जातीय जानकारी समावेश गर्ने घोषणा गर्दा जनगणना कहिले शुरू हुनेछ भन्ने बारेमा भने केही स्पष्ट पार्नु भएन। उहाँले यो निर्णयले समाज र देशका मूल्य र हितहरूप्रति नयाँ दिल्लीको प्रतिबद्धता देखाएको बताउनुभयो। भारतीय जीवन र राजनीतिमा जातिगत व्यवस्था अझै पनि महत्वपूर्ण छ। यद्यपि केही मानिस विकसित अर्थव्यवस्था बन्न चाहने राष्ट्रमा यसको स्थान हुनु हुँदैन भन्ने गरेका छन्। भारतसँग कुनै विशेष जातिमा पर्ने मानिसहरूको संख्या र उनीहरूको सामाजिक आर्थिक स्थितिको बारेमा सीमित तथ्याङ्क रहेको छ। औपनिवेशिक शक्ति बेलायतले सन् 1872 भारतीय जनगणना शुरू गरेको थियो र सन् 1931 सबै जातिको गणना गरेको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार श्रम संसार पोर्टलको शुभारम्भ गरेको छ। श्रम संसार पोर्टलले श्रम बजार सम्बन्धी सूचना प्रणाली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारिक सूचना प्रवाह गर्नेछ। मन्त्रालयका अनुसार यो पोर्टल राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो। यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार तथा श्रम बजारका अन्य सरोकार भएका निकाय समेत आबद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिनेछ। श्रम संसार पोर्टल संघ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत सञ्चालन हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार भर्चुअल माध्यमबाट त्यस पोर्टलको शुभारम्भ गर्नुहुँदै श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको पनि उल्लेख गर्नुभयो। यस्तै श्रम संसार पोर्टलको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले पोर्टलले युवाहरूलाई आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाउँमा बसेर रोजगारी गर्न सक्ने वातावरण प्रदान गर्ने बताउनुभयो। बिहिबार शुभारम्भ गरिएको श्रम संसार पोर्टल सबै स्थानीय तह र श्रमिकसम्म मोबाइल एप्लिकेशन मार्फत पुग्ने पनि मन्त्री भण्डारीले बताउनुभयो। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले आन्तरिक रोजगार प्रवर्धनमा यस पोर्टलको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल स्थित कार्यालयका निर्देशक नुमान ओजकानले श्रम संसार पोर्टलमा अन्य सरकार भएका पक्षसँगै रोजगार खोजकर्ताको विश्वास कायम राख्नुपर्ने आवश्यकता औल्याउनुभयो। अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ। आईएफसीको दक्षिण एसिया क्षेत्रका प्रबन्धक ग्रेगोरी स्मिथ तथा महासंघका उपाध्यक्ष हेमराज ढकाल बीच भएको भेटवार्तामा आईएफसीको दक्षिण एसिया क्षेत्रका प्रबन्धक स्मिथले नेपालको आर्थिक विकासमा महासंघसँग सहकार्य गर्न आईएफसी तयार रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसी संघको सहकार्यमा विभिन्न काम गरेकाले अबको सहकार्यले समृद्धिको यात्रामा अघि बढ़न थप बल पुग्ने बताउनुभयो।
अब खेल समाचार अजय बमबाट।
प्रथम लायन्स कप आमन्त्रित पुरूष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानको भलिबल टोलीले विजयी शुरूआत गरेको छ। पोखरा रंगशाला स्थित बहुद्देश्य कवर हलमा भएको खेलमा इरानको टीमले सशस्त्र प्रहरी बल एपीएफलाई 3-1 हराएको हो। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325M नेपालको आयोजनामा बिहिबारदेखि शुरू भएको प्रतियोगितामा 6 टोलीको सहभागिता रहेको छ। समूह एमा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन्। समूह बीमा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्ने नियम रहेको छ। प्रतियोगिताको विजेताले 4,44,444 र दोस्रो टोलीले 2,44,444 रुपियाँ प्राप्त गर्नेछ। प्रज्वल गुरुङको दुई गोलसँगै अन्नपूर्ण क्लब आरसीटीले शहीद स्मारक बी डिभिजन लीगमा रेलिगेसन जोड छोडेको छ। सातो बाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा आरसीटीले सरस्वती युथ क्लबलाई 4-3 गोलले पराजित गरेको हो। यो नतिजासँगै 9 खेलमा 8 अङ्क पुर्याएको आरसीटी 92 स्थानमा उक्लिएको छ। पराजित सरस्वती समान खेलबाट 6 अङ्कका साथ पुछारमा झरेको छ। आरसीटीको जितमा प्रज्वल बाहेक अजित गुरुङ र साजन पाखरिमले समान 1 गोल थपे। सरस्वतीका विशेष लामा, सन्देश खर्ती र नरेश कुमार खर्तीले गोल गरे पनि जित दिलाउन सकेनन्। बुरानी कण्ठ फाइट नाइट शनिबार हुने भएको छ। बुरानी कण्ठ हात्तीगौडा खेलकुद समितिको आयोजनामा फाइट नाइट बेलुका 5 बजी शुरू हुनेछ। गल्फुटारको बास्केटबल कोर्टमा हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिनुभयो। प्रतियोगितामा नेपाल, भारत र थाइल्याण्डका प्रोफेसनल मुआथाई खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 7 पुरूष र 2 महिला गरी 9 फाइट हुनेछ। मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असदा रङ्वित बीच प्रतिस्पर्धा हुनेछ। अन्य 6 वटा खेलमा नेपाल र भारतका खेलाड़ी बीच प्रतिस्पर्धा हुनेछ। विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार सम्पन्न प्रतियोगिताको संमोचनको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टीमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो। पुलिस समूह बीको विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्। समूह एको विजेताको रूपमा आर्मी यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 4.3 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 8 फुट। र दिपायलको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदै कोशी प्रदेश लगानी सम्मेलन विराटनगरमा शुरू। लगानीका लागि सबै आधार तयार भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सिन्धुलीको सुनकोशी नाङ्गे डाँडा वृहत पम्पिङ खानेपानी आयोजनाको उद्घाटन। करिब 38 करोड़ रूपियाँको लागतमा सम्पन्न आयोजनाबाट 2500 घर दूरी लाभान्वित। र अमेरिका र युक्रेन बीच प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।